यो रेडियो नेपाल हो। दिउँसो तीन बजेको समाचारमा स्वागत छ, म बेन्जु सुवेदी। शुरूमा प्रमुख समाचार। वैकल्पिक सरकार गठन हुन नसकेपछि नै नयाँ जनादेशमा जानु परेको उप प्रधानमन्त्री पौडेलको स्पष्टोक्ति। चुनावको विकल्प नभएकोले तयारीमा लाग्न उहाँको आग्रह। मनसून सक्रिय रहेकोले आज पनि देशका विभिन्न भागमा वर्षा। नदी किनारका वासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र अमेरिकामा जोर्ज फ्लोइडको हत्या आरोपी डेरेक सोबिनलाई 22 वर्ष 6 महिनाको जेल सजाय। समाचार अब विस्तारमा। उप प्रधानमन्त्री गृह एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संविधानले नै वैकल्पिक सरकार दिन नसकेर बाध्य भएर नयाँ जनादेशमा जान लागेको बताउनु भएको छ। आज रूपन्देहीको बुटवलमा काली गण्डकी तिनाहुँ डाइभर्सन योजनाको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले यो बाध्यकारी अवस्था सरकारले चाहेर नआएको प्रष्ट पार्नुभयो। उप प्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वासको मत माग्दा नपाएपछि मार्ग प्रशस्त गर्नुभएको र निर्धारित समयमा वैकल्पिक सरकार गठन नभएपछि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाध्यकारी वैकल्पिक बाटो सरकारले लिएको बताउनुभयो। उप प्रधानमन्त्री पौडेलले चुनाव बाहेक अन्य विकल्प नरहेकोले सबै दललाई निर्वाचनको तयारी गर्न आग्रह गर्नुभयो। मनसूनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मुख्य गरी प्रदेश 1, 2 बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँ ठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेकाले नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। लगातारको वर्षापछि आएको बाढ़ीले मेलम्चीका 50 भन्दा बढ़ी घर जोखिममा परेका छन्। बाढ़ीले मेलम्ची 11 स्थानीय वासी गोपाल दुलालको 3 तले घर बगाएको छ। निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढ़िरहेकाले नदी आसपासका र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यालय मेलम्चीले आग्रह गरेको छ। अविरल वर्षापछि आएको बाढ़ीले मनाङका विद्यालय बगाएको छ। जिल्लामा रहेका 4 माध्यमिक विद्यालय मध्ये एउटामा मात्रै बाढ़ी पहिरोले क्षति नभएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारायण योगीले बताउनुभयो। विद्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षति भएकाले मर्मत तथा निर्माणमा समय लाग्न सक्ने योगीले बताउनुभयो। संरचना र विद्यालयको भवन नभएपछि अध्ययनका लागि अन्यत्र पठाउनुपर्ने समस्या मनाङवासीलाई थपिएको छ। मनाङका सबै माध्यमिक विद्यालयमा आवासीय सुविधा रहेको छ। पर्वतमा वैकल्पिक विधिबाट पठन पाठन शुरू भए पनि अपाङ्गता भएका विद्यार्थीहरूले भने पढ्न पाएका छैनन्। अपाङ्गता भएका विद्यार्थीको हकमा विशेष व्यवस्था नहुँदासम्म शिक्षण सिकाई प्रक्रिया प्रभावकारी नहुने उनीहरूको भनाई छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
वैकल्पिक शिक्षा विधिबाट फरक क्षमताका विद्यार्थीहरूलाई भर्चुअल कक्षा र विभिन्न विधिहरूमा समावेश गरेर शिक्षा सिकाई प्रक्रिया अगाडि बढाउन कठिन भएको छ। सबैसँग स्रोत साधन पर्याप्त मात्रामा उपलब्ध छैन। पर्वतको शिवालय माविका स्रोत कक्षामा अध्यापन गर्दै आउनुभएका दृष्टिविहीन शिक्षक हरिदत्त शर्मा समस्या नै थियो, आज पनि उस्तै समस्या भएको अपाङ्गता भएकाहरूको भनाई छ। सरकारले वैकल्पिक सिकाई सहजीकरण सपाङ्गता भएकालाई केन्द्रित गरेर ल्याएको उनीहरूको भनाई छ। गजल कविता मुक्तक लेखेर आफूलाई व्यस्त बनाएको बताउनुहुन्छ कक्षा 10 अध्ययन गर्ने पैयौं गाउँपालिका 6 सरौं खोलाकी दृष्टिविहीन छात्रा कुसुम गौतम।
विद्यालय पनि बन्द भएको लगभग 3 महिना जति भयो, समय बिताउन पनि अलिक गाह्रो गाह्रो हुने। मैले हल्का फुल्का त्यो मुक्तकहरू गीतहरू पनि सिर्जना गरे, प्रयास चाहिँ गरे।
उहाँ जस्तै जिल्लामा धेरै विद्यार्थीहरू अहिले गाउँमा नै छन्। उनीहरूको शिक्षामा थप सहयोग पुर्याउन नगरपालिकाले विभिन्न खालका कार्यक्रमको लागि बजेट विनियोजन गरेको कुसुमा नगरपालिकाका उपप्रमुख सीता काफले लामी छानेको भनाई छ।
विद्यार्थीहरू छन् उनीहरूको लागि त सरकारले नै अब निशुल्क रूपमा शिक्षा प्रदान गर्ने भनेको छ। आवश्यकता हेरेर त्यस क्षेत्रमा हामीले बजेट छुट्याएका छौँ, त्यसैबाट चाहिँ सम्बोधन हुन्छ।
विद्यालयले उनीहरूको लागि विभिन्न ज्ञानवर्धक रेकर्डेड सामग्रीहरू वितरण गर्ने हो भने कोरोनाका कारण परेको असर केही हदसम्म कम हुने थियो कि। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
यो थियो संवाददाता राजन पौडेलको रिपोर्ट। अब बाँकी समाचार। बाँकीमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचाररत बार बर्दिया नगरपालिका वडा नम्बर 7 बर्दियाकी 52 वर्षीय महिला र रोल्पा नगरपालिका 4 रोल्पाका 60 वर्षीय पुरूषको मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो। गैरातीदेखि हराइरहेका झापाको अर्जुनधारा नगरपालिका 3 40 वर्षीय राजकुमार खनाल आज बिहान मृत अवस्थामा फेला परेका छन्। उनको शव अर्जुनधारा नगरपालिका 1 सादुटार स्थित बिरिङ खोलामा फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जुम्लामा जारी निषेधाज्ञाका कारण उद्योग व्यवसायहरू ठप भएका छन्। उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै व्यवसायीहरूले ऋण मिनाहादेखि पुनः सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन्। जुम्लाबाट संवाददाता सागर परियारको यो रिपोर्ट।
कोरोना रोकथामका लागि जारी लकडाउनका कारण जुम्लाका करिब 500 बढ़ी उत्पादनमूलक उद्योग संकटमा परेका छन्। जिल्लाकै पहिलो कुञ्जाङ राडीपाखी उद्योग पनि कोरोनाका कारण बन्द भएको छ भने उत्पादित सामान बिक्री नहुँदा घाटा बेहोर्नु परेको र व्यवसायीलाई सहुलियत कर्जा सहित राहत प्याकेज ल्याउनु पर्ने उद्यमी कुञ्जाङ पुटिङ तामाङको माग छ। दोस्रो लहरको कोरोनाले अन्तर्जिल्ला आवजाव होटल व्यवसाय तथा बाहिरी बजार सबै ठप्प हुँदा जुम्लाको आरके स्याउ परशोधन तथा फलफूल डिस्टिलरी उद्योग ठप्प भएको छ जसले गर्दा 2.5 करोड़ बराबरको उत्पादित मालहरू थन्किएका छन्। उद्यमी रामकृष्ण चौलगाईले बताउनुभयो। कोरोना संक्रमणको अवस्था पूरै सामान्य नभएसम्म उद्योग धन्दा सञ्चालनको अवस्था नरहेको बताउँदै पुनः उद्योगी चौलागाई दोस्रो लहरको कोरोनाले थलिएको निजी क्षेत्र उकास्न सरकारले विशेष राहत प्याकेज ल्याउनु पर्ने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रजब अली मनिहारको भनाइ छ। कोरोनाले उद्योग धन्दा पूर्ण रूपमा बन्द रहने बैंकको ब्याज पनि बढ्दै जाने समस्याले उद्योगी व्यवसायी दोहोरो मारमा परेका छन्। त्यसैले तीनै तहका सरकारले कोरोनाबाट थला परेको निजी क्षेत्रलाई उकास्ने विशेष राहत प्याकेज तथा सहुलियत कर्जाको नीति कार्यान्वयनमा ल्याउन आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको एउटा अदालतले अफ्रिकी अमेरिकी मूलका जोर्ज फ्लोइडको हत्या गरेको आरोप लागेका पूर्व प्रहरी डेरेक सोबिनलाई 22 वर्ष 6 महिनाको जेल सजाय तोकेको छ। सन् 2020 मेमा मिनी आपुलिस शहरमा पूर्व प्रहरी सोबिनले फ्लोइडको क्रूरतापूर्वक हत्या गरेको आरोप लागेपछि अदालतले उनलाई लामो जेल सजाय तोकेको हो। अदालतका न्यायाधीशले पूर्व प्रहरी सोबिनले आफ्नो पदमाथिको विश्वास अख्तियारीको दुरूपयोग र क्रूरतापूर्वक फ्लोइडको हत्या गरेको पुष्टि भएपछि यस्तो सजाय सुनाइएको बताउनुभयो। 48 वर्षीय फ्लोइडको पूर्व प्रहरी सोबिनले 9 मिनट भन्दा बढ़ी समय घुँडाले घाँटी थिचेपछि मृत्यु भएको थियो। फ्लोइडको हत्याले रंगभेद र प्रहरी बर्बरता विरूद्ध विश्वव्यापी प्रदर्शन गरिएका थिए। कोलम्बियाका राष्ट्रपति इभान ड्युक चढ़ेको हेलिकप्टरमाथि गोली प्रहार भए पनि उहाँ बच्न सफल हुनुभएको बीबीसीले जनाएको छ। भेनेजुएलाको सीमा नजिकै हेलिकप्टरमा उड़िरहेका बेला गोली प्रहार भए पनि हेलिकप्टरमा सवार सबैजना सकुशल रहेका अधिकारीहरूले बताएका छन्। राष्ट्रपति ड्युकले घटनाको निन्दा गर्दै आफू त्यस क्रियाकलापबाट विचलित नभएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोना भाइरस महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा पछिल्लो 24 घण्टामा 64,818 जना संक्रमण मुक्त भएका छन्। सोही अवधिमा भारतमा थप 48,698 जना संक्रमित भएका छन् भने कोरोनाका कारण थप 1,183 जनाको मृत्यु भएको छ। अब खेल सम्बन्धी जानकारी। युरोकप खेल अन्तर्गत आजदेखि नकआउट चरणको खेल शुरू हुँदैछ। आज राति वेल्स र डेनमार्क तथा इटली र अस्ट्रिया बीच खेल हुँदैछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। वैकल्पिक सरकार गठन हुन नसकेपछि नै नयाँ जनादेशमा जानु परेको उप प्रधानमन्त्री पौडेलको स्पष्टोक्ति। चुनावको विकल्प नभएकोले तयारीमा लाग्न उहाँको आग्रह। मनसून सक्रिय रहेकोले आज पनि देशका विभिन्न भागमा वर्षा। नदी किनारका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र अमेरिकामा जोर्ज फ्लोइडको हत्या आरोपी डेरेक सोबिनलाई 22 वर्ष 6 महिनाको जेल सजाय। यसका साथै दिउँसो 3 बजेको समाचार यहीँ पूरा हुन्छ। अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।